के चार्टर के मुताबिक हम अमन की कोशिशों में पेश पेश होंगे, और इसके बाद के हमारे जो ओप्रेस्ड और सप्रेस्ड नेशन हैं उनके राइट ऑफ सेल्फ डिटर्मिनेशन के लिए हम काम करेंगे। और लास्ट बट नॉट लीस्ट उन्होंने ये कहा कि बैन अलावी ताल्लुकात में ऑनेस्टी एंड फेयर प्ले ये हमारे जो है वो स्कॉर्लेट थ्रेड होगा हमारी फॉरेन पॉलिसी का। और आज भी आप देखिए मियां नवाज शरीफ साहब कितनी ज़्यादा प्रोवोकेशन इंडिया की तरफ से होती थी। एक वक्त था कि उनके वज़रा ये बयान दे रहे थे कि हम दहशतगर्दी का मुकाबला दहशतगर्दी से जवाब दहशतगर्दी से देंगे, हम सर्जिकल स्ट्राइक कर सकते हैं जैसे हमने नेपाल में की है। फिर खुद मोदी साहब जब बांग्लादेश गए तो वहाँ उन्होंने कहा कि आपकी आज़ादी में हमारा खून शामिल है एंड सो ऑन। इसी तरह अफगानिस्तान के साथ पिछले साल के अंदर आपने देखा कि करजई साहब के बयान हमेशा बड़े ऐसे होते थे कि जो प्रोवोकेटिव होते थे, हम सब करते थे फिर भी वो उसके ऊपर जब उनकी मर्जी होती थी तो पानी डालते थे। लेकिन अशरफ वनी साहब के आने के बाद हमें इस बात का एहसास है कि अशरफ वनी साहब बड़े सिंसियर एक स्टेट्स पर्सन है, एक नॉलेजेबल है लीडर, और वो पॉलिटिशियंस नहीं, वो पॉलिटिशियन से बढ़ के स्टेट्समैन है, और इसलिए उनके साथ डील करना हमें मुश्किल नहीं होना चाहिए। लेकिन उनकी मजबूरियां भी हैं, उनके अफगानिस्तान के अंदर यूनिटी गवर्नमेंट के प्रॉब्लम्स हैं, उनकी कैबिनेट के अंदर उनके कुछ अपने मसाइल हैं, फाइनेंशियल डिफिकल्टीज हैं, रिक्ट ऑफ द गवर्नमेंट जब नेटो की फोर्सेज थी तो तब भी अगर बहुत से अफगानिस्तान पे नहीं थी तो अभी इनकी जो फौज है वो उस तरीके से उसमें स्ट्रक्चरल फ्लॉज हैं, उसके अंदर पश्तून कम है, हालांकि ओवरवेलमिंग जो ट्राइब है वहाँ पश्तून है, वहाँ 80% नॉन पश्तून है उनकी फौज में, प्लस ट्रेनिंग के मसाइल है। तो पाकिस्तान ये समझता है और पाकिस्तान ये कहता है कि आप एक कदम आगे आए हम दो कदम आगे जाएंगे, और हम उनके साथ
जी
इन टच हैं। और अभी पीछे चीफ ऑफ आर्मी स्टाफ ने भी उनके प्रेसिडेंट से मुलाकात की जब वो आए, प्राइम मिनिस्टर ने भी की, तो आई थिंक वी विल इंशाल्लाह मूव फॉर बेटर रिलेशन। और अफगानिस्तान के अंदरूनी मामला वो उन्होंने खुद सॉल्व करने हैं, हमने जब वो कहेंगे जिस तरीके से वो कहेंगे हम अपनी जो है अपनी खिदमात पेश करेंगे। अगर हमारा कोई से है उनके मामला में और वो समझते हैं कि हम उनके मामला सॉल्व कर सकते हैं तो हमें बहुत खुशी होगी।
अच्छा जैसे साहब, यहाँ पे एक और हमारे पास सवाल है कि पाकिस्तान की बड़ी फौज के सरबराह जनरल राहील शरीफ इस माह फिर अफगानिस्तान का दौरा कर रहे हैं, और जिससे उम्मीद की जा रही है कि पाक अफगान ताल्लुकात में एक दफ़ा फिर बेहतरी आएगी और खसूसन अफगानिस्तान का अमल मसालहती अमल जो है उसको शुरू करने में काफ़ी मदद मिलेगी। इस दफ़ा ख़ास तौर पर इस दौरे की अहमियत आप क्यों देखते हैं, किस तरह से देखते हैं? क्या वाकई ये ठोस बुनियादों पर समझा जा रहा है कि अब तालिबान भी इस बात के लिए आमादा होंगे कि वो मसालहती अमल के लिए आगे बढ़े, लेकिन दूसरी तरफ तशद्दुद का सिलसिला इंतहाई तौर पर भी जारी है, इसको किस तरह से देखते हैं?
देखिए बात यह है कि अभी चूंकि थोड़ी गलतफहमियां पैदा हुई थी, अशरफ गनी साहब आए तो बहुत अच्छा स्टार्ट लिया, दरमियान में कुछ डाउट्स और तहफ़ुज़ात थे उनके जिनको दूर किया प्राइम मिनिस्टर ने भी और चीफ आर्मी स्टाफ ने भी। अब चीफ आर्मी स्टाफ उधर जाएंगे तो ये एक अहमियत का हमल है, चूंकि इसमें हम ट्रस्ट का जो वो गैप था उसको ब्रिज करने की कोशिश करेंगे। इन एडिशन टू दैट हमारी जितना असर रसूख है ना तालिबान अफगान तालिबान के ऊपर, वो पाकिस्तान विल बेंड बैकवर्ड टू मेक श्योर कि वो लोग हमारे साथ लूप में आए। और इवन यूनाइटेड स्टेट्स ऑफ अमेरिका की लीडरशिप ने कहा है कि वो पार्ट ऑफ द नाउ सोल्यूशन होने चाहिए, वो उनको पार्ट ऑफ द प्रॉब्लम तो वो रहे हैं उनके नजरों में, लेकिन अभी वो कहते हैं कि स्टेक होल्डर है उनको हम कंसल्ट करना चाहते हैं, और ये एक अच्छी बात है। तो मेरे ख्याल में सियासी तौर पे उनको लूप में लेना जरूरी है। ये जो उनके वाकयात होते हैं इक्का दुक्का इधर उधर जो मिलिटेंसी के, वो इसलिए होते हैं कि वो एक गुरिला फोर्स है और उन्होंने अपने इस प्रेशर के तहत ही जो इस सिचुएशन आई है कि जहां वो एक पार्टनर उनको माना जा रहा है तो वो अपना वो प्रेशर तो जारी रखेंगे जब तक कि कोई पैकेज डील नहीं हो जाती कि कैसे सिचुएशन को आगे चलाना है। तो दैट इज अंडरस्टैंडेबल, बट यहां तक भी पाकिस्तान का इन्फ्लुएंस चलेगा, पाकिस्तान उनको कहेगा कि सीज फायर होना चाहिए और उसके बाद हम टेबल के ऊपर बैठ के जैसे मरी में मुज़ाकरात हुए थे, हम बैठ के आगे देखें आने वाली नस्लों के लिए कुछ करके जाएं। लड़ाई और खून खराबे और मिलिट्री इंस्ट्रूमेंट्स के यूज से और धमाकों और दहशतगर्दी से कोई भी मसला हल नहीं हो सकता, और यही बात हम उनको भी समझाना चाहते हैं, और यही बात हम अपने अफगान भाइयों को जो हुकूमत है उनको भी बताते हैं कि हम तलवार की जोर के ऊपर या तलवार की नोक और जो तोप है टैंक की उसके साथ आगे न चलें। अगले दिन जो वाकया अफगानिस्तान में हुआ,
जी
जिसके अंदर फोर जो है
जी
यूएस सोल्जर्स उनकी
पांच
हलाकत
फौजी
हुई, वो अफसोसनाक है। और हम इन सब चीजों की मजम्मत करते हैं और ये समझते हैं कि खून खराबा हमें कहीं भी नहीं लेके जाएगा, इससे हालात बिगड़ेंगे सुलझेंगे नहीं।
सुलझेंगे नहीं। सेनेटर साहब हमारे साथ रहिएगा, हमारे साथ हैं लंदन से, अब लंदन में बेस्ड हैं अफगान एनालिस्ट हैं, तजिया कार हैं, मीर वाइज अफगान। अस्सलाम वालेकुम अफगान साहब।
वालेकुम सलाम जी।
अफगान साहब बहुत बहुत शुक्रिया वक्त का। आपने सुना अभी सेनेटर और जनरल कयूम बात कर रहे थे और तफसील से हमें बता रहे थे कि इस दफ़ा ख़ास तौर पर, क्योंकि मेरा उनसे सवाल यही था कि बार बार हम यही बयानात सुनते हैं और चीज़ों में चूंकि पेशरफ्त कम होती है, लेकिन हमारे लिए चूंकि ये प्रोग्राम रोज़ाना के होते हैं उन बुनियादों के ऊपर चीज़ों में बहुत ज़्यादा पेशरफ्त नहीं होती, इसलिए हम बार बार एक बात दोहराते हैं। तो मेरा उनसे यही पूछना था कि इस दफ़ा ख़ास तौर पर अहमियत क्यों है, जिसका वो जवाब दे रहे थे। आप मुझे ये बताइएगा कि अफगानिस्तान में जब हम अमन के रास्ते की बात करते हैं या सियासी रास्ते की बात करते हैं, तो न सिर्फ अमन मसालियती अमल की बात करते हैं, लेकिन इसके साथ साथ कुछ ऐसी चीज़ें भी हैं जो कि वहाँ की यूनिटी हुकूमत के ऊपर अभी जिनका असर पड़ता है। तो ये बताइएगा कि जाहिर है कि वहाँ यूनिटी हुकूमत के दरमियान इख्तलाफात की बात सुनते हैं, डिफरेंसेस की बात सुनते हैं, आपके ख्याल में सदर अशरफ गनी और चीफ एग्जीक्यूटिव अब्दुल्ला अब्दुल्ला के दरमियान अहम अमूर के ऊपर, जिनमें ये सारी चीज़ें भी शामिल हैं, किस कदर हद तक इत्तेफाक राय मौजूद है या इख्तलाफात की खबरें काफ़ी हद तक दुरुस्त हैं, जैसा कि अभी जनरल कयूम साहब ने भी उस तरफ इशारा किया?
देखिए, इसमें कोई शक नहीं है, जहाँ पे भी कोलिशन गवर्नमेंट होते हैं वहाँ पे इख्तलाफात मौजूद होते हैं, लेकिन कुछ चीज़ें इस तरह होते हैं जिन पे जहाँ पे भी कोलिशन गवर्नमेंट होते हैं उनके इत्तेफाक होते हैं, जैसे कि अफगानिस्तान में भी वही बात है। अब डॉक्टर अब्दुल्ला अब्दुल्ला और डॉक्टर अशरफ गनी के दरमियान जितने भी इख्तलाफात हैं, उन सब इख्तलाफात को मद्देनजर रखकर इन लोगों ने पीस प्रोसीजर पे वो इग्री है, दोनों फरीक इस बात पे इग्री है कि वो तालिबान के साथ मुज़ाकरात करना चाहते हैं, दोनों फरीक इस बात पे राजी है कि वो अफगानिस्तान जो वो पीस की तरफ ले जाना चाहते हैं, इसमें उनकी नज़र का इख्तलाफ नज़र नहीं आ रहा है। हाँ, इस तरह की धड़के अफगानिस्तान में मौजूद है, जो कि अभी गुज़श्ता एक साल से वो लोग इस बात पे सरगर्म है कि वो अफगानिस्तान में एक लॉबी के ऊपर काम कर रहे हैं। वो लॉबी जो है वो यूँ है कि वो कहते हैं कि अफगानिस्तान को पाकिस्तान इंटर पाकिस्तान हर एक्टिविटी का मरकज होना चाहिए, इंटर पाकिस्तान हर आदमी का मरकज होना चाहिए, और अफगान गवर्नमेंट इन्हें क्यों कुलम खुले इजाजत नहीं देते। उनका दावा ये है कि पाकिस्तान ने सब अफगान इंटर अफगान एक्टिविटीज को मरकज बनाया हुआ है, वो लोग अब इंटर अफगानिस्तान लोगों को जगह दे रहे हैं। ये एक अलग सी लॉबी है जो वहाँ पे काम कर रहे हैं, ये गवर्नमेंट के जेर कंट्रोल नहीं होंगे, लॉबीज तो हर जगह में होते हैं। और अगर कयूम साहब इसकी बात करें तो ये अलग सी बात है, अदरवाइज अफगानिस्तान की जो जो लोग हैं या जो अफगान गवर्नमेंट है वो उनमें इस चीज पे कम से कम इख्तलाफ नजर नहीं आता। हाँ, इख्तलाफ है वहाँ पे उदू की तकसीम पे है, इख्तलाफ है वहाँ पे गवर्नर्स की तकसीम पे, इख्तलाफ है वहाँ पे वजारतों की तकसीम पे, जो जहाँ भी कोलिशन गवर्नमेंट होते हैं
इंतजामी अमूर के ऊपर। आपका कहना यह है कि इंतजामी अमूर के ऊपर जरूर इख्तलाफ आते हैं, लेकिन जहाँ पर एक बड़ी बात का ताल्लुक है, जिसमें अफगानिस्तान के अमन और सलामती का मसला है, वहाँ पर दोनों के दरमियान किसी तरह का कोई इख्तलाफ नहीं और एक पेज पर है वो। तो जी जी वाइस साहब हमारे साथ आप रहिएगा अफगान साहब। जैन साहब आपसे मेरा ये सवाल है, जैसा कि अभी वाइस साहब भी बात कर रहे थे कि जाहिर है कि पाकिस्तान मुखालिफ लॉबी भी है वहाँ पर, लेकिन क्या ये ज़रूरी नहीं कि अफगानिस्तान और पाकिस्तान को, जबकि हार्ट ऑफ एशिया कॉन्फ्रेंस में भी इस बात के ऊपर इत्तेफाक हुआ है कि ऐसे तमाम अवामिल जो अमन मुज़ाकरात के मुखालफत करते हों, उनको दोनों हुकूमतों को चाहिए होगा कि उनके खिलाफ मिलकर काम करें, जिसके लिए करीबी राबतों की ज़रूरत होगी। दोनों मुल्क इंटेलिजेंस शेयरिंग में किस हद तक अपना मौसर काम कर रहे हैं?
देखिए, जहाँ तक तो अमन मुज़ाकरात की बात है ना, उस पर मेरे ख्याल में पाकिस्तान के अंदर तो यकसुई है
जी।
ये तो हमारे लिए हमेशा ताज़ा हवा का झोंका है, हमारे लिए खुशखबरी होती है जब हम ये कहते हैं कि अफगान हुकूमत भी इस पर एग्रीड है और तालिबान भी तैयार हैं कि वो पाकिस्तान में मरी या इस्लामाबाद आके बात करना चाहते हैं। ये हम अपना एक एज़ाज़ भी समझते हैं और एक अपनी इखलाकी ड्यूटी भी समझते हैं कि हम किसी तरीके से इन भाइयों के इख्तलाफात को दूर करके इनको इकट्ठा कर दें, यकजा कर दें, ताकि ये सारे मिल के अफगान अपने आवाम के लिए बेहतरी करें, और उसमें पाकिस्तान जो भी रोल अदा कर सकता है। हमारी कनेक्टिविटी हो रही है, सड़कें से मिल रही हैं, ट्रांसमिशन लाइन चल रही हैं, अभी टैपी का मसला हुआ है उनके थ्रू से आएगी, हमारी इकोनॉमिक जो आपस में इंटीग्रेशन है वो होती जा रही है, तो ये बात ठीक है। नंबर टू, ये जो इंटेलिजेंस शेयरिंग की बात आपने की, ये बड़ी आम है, और ये बात भी अशरफ गनी साहब ने कही, उन्होंने कहा था कि पॉलिटिकल टू पॉलिटिकल, मिलिट्री टू मिलिट्री एंड इंटेलिजेंस टू इंटेलिजेंस, और ये बड़ी अच्छी बात थी उनकी, यहाँ तकरीर बड़ी जामे थी, और उन्होंने कहा कि हम आपस, और ये हमारे लिए एक बड़ा एक अच्छी खबर थी, और मेरे ख्याल में हमारी अफवाज पाकिस्तान, हमारी इंटेलिजेंस एजेंसीज फॉर श्योर वुड लाइक टू बी विद देम।
जी
ग्रुप इसी तरह, क्या इसको अफगानिस्तान के अंदर भी साथ करते हैं? हमें उससे थोड़ा डाउट हुआ कि उनकी जो इंटेलिजेंस के हेड है, जब अशरफ गनी साहब वापस गए उन्होंने रिजाइन कर दिया, मुख्तलिफ खबरें आई, पता नहीं अंदर की क्या बात थी, लेकिन कुछ लोगों ने कहा कि वो पाकिस्तान के साथ अफगानिस्तान या अशरफ गनी साहब के जो बेटर रिलेशन की बात करते हैं, तो इसके ऊपर अफगानिस्तान में कुछ लोग हैं जो बड़ी स्ट्रॉन्ग, वहां कुछ इंडियन सपोर्टेड लॉबीज भी हैं, मीडिया में बड़े स्ट्रॉन्ग ग्रुप्स हैं जो कि पाकिस्तान को हमेशा बैड लाइट में पेश करते हैं। लेकिन मैं आपको सच्ची बात बताता हूँ, एक ऐसे सियासतदान की हैसियत से नहीं, एक सिपाही की हैसियत से भी, एज ए सोल्जर, कि पाकिस्तान के अंदर जितनी गुडविल है अफगानिस्तान की, जो मर्जी होता रहे, कारजई साहब के बयान आते रहे, कुछ होता रहे, लेकिन ऑनेस्ट टू गॉड मैं आपको बताऊँ कि यहाँ इनके लिए हम दुआगो हैं कि अल्लाह ताला करे हमारे अफगान भाई खुशी से रहे, जिसकी भी हुकूमत हो, हमारी अफगान पीपल टू पीपल एक मोहब्बत का रिश्ता है, हुकूमत जो भी आएगी हमें उसके साथ अच्छे रिलेशन रखने चाहिए, और हमें बिल्कुल इंटरफेयर नहीं करना चाहिए, अगर माजी में किसी ने किया तो गलत किया। मियां नवाज शरीफ साहब की हुकूमत में और मौजूदा दौर में रईस शरीफ साहब की क्यादत में हमारी एक बहुत बड़ी फतह होगी, बिकॉज अफगानिस्तान के साथ टेंशन ने हमारी अफवाज को भी टू डायरेक्शनल वार सिनेरियो में पकड़ा हुआ है, और हम ये चाहेंगे कि हमारी अफवाज जो है बॉर्डरों के ऊपर न लगी हो, छोनियों में जाके अपनी ट्रेनिंग करें, और हम इंडिया के साथ भी अगर मसाइल को हल कर लें और हमारी सलामती को थ्रेट डिफ्यूज हो जाए, तो हमारी आर्म फोर्सेस की स्ट्रेंथ भी कम, हमारे डिफेंस के अखराजात भी कम हो सकते हैं, ये बात हम इंडिया से करते हैं, एंड वी प्रे एंड होप कि अभी उधर कुछ चेंज आए माइंड सेट की, मोदी साहब से बात चीफ प्राइम मिनिस्टर की बड़ी अच्छी हुई, लेकिन मतलब है कि आगे अमल से, कहते हैं ना अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी, आगे हम देखते हैं कि प्रैक्टिकली क्या इंडिया सिंसियरिटी शो करते हैं। सो फार सो गुड, उन्होंने कहा सेफ्टी लेवल की टॉक्स हों, जामे मुजाकरात हों, कश्मीर समेत हर चीज हम डिस्कस करेंगे, तो ये रीजन के अंदर प्रॉब्लम होगा तो उससे पाकिस्तान भी अफेक्ट होगा, अफगानिस्तान भी होगा, इंडिया भी होगा, तो आई थिंक इस रीजन को हमें बुकाए पीस बनाने के लिए सबको अपनी माजियों की तलखियों को भुला के इकट्ठा होना पड़ेगा।
अच्छा जैन साहब, बात साथ रहेगा, मुझे सऊदी अरब के साथ का जो सऊदी अरब की क्यादत में जो फौजी इत्तेहाद बना है उसके बारे में आपसे कुछ वजाहत लेना है, लेकिन मैं अफगान साहब से एक बात पूछना चाहती हूँ। अफगान साहब, ये बताइएगा कि अगर तालिबान के साथ अमन मुज़ाकरात के नतीजे में कोई मसालियत हो जाती है तो तालिबान को सियासी अमल में शामिल करने की क्या सूरत होगी? क्या अफगानिस्तान के आइन में कोई ऐसी शिक है या गुंजाइश मौजूद है कि जमहूरी अमल में हिस्सा लिए बगैर किसी शख्स या किसी धड़े को सियासी और जमहूरी अमल में शामिल किया जा सकता है? किस तरह से इसको देखेंगे, किस तरह से ये मुमकिन हो सकेगा?
देखिए, अफगानिस्तान की आईन में तो ये मौजूद है, जो भी बंदा आकर आईन की दायरे में अफगानिस्तान में रहता है तो उसके लिए कोई भी आकर रह सकता है, अलबत्त कोई भी अफगान रहकर रह सकता है, लेकिन तालिबान की अपनी कुछ शराय थी जो वो आईन में भी तरमीम करना चाहते है, जो की कुछ उनकी शरायत जो है वो पॉसिबल है और कुछ पॉसिबल नहीं है, इसी पे तो इख्तलाफ है तालिबान और अफगान गवर्नमेंट की, इसी पे तो अफगान गवर्नमेंट पाकिस्तान की मदद मांग रहे, उन्हें कहते हैं कि तालिबान को प्रेशराइज करके, उन्हें मजबूर करके, ताकि वो इस अमल पे आ जाए। ये तो अलग सी बात है कि अभी दूसरी बार बात करने का रास्ता खुल रहा है, बात तो अब होने वाली है, बातचीत तो हो सकता है, लेकिन ये बात कुछ दूर की दूर दूर तक दिखाई नहीं दे रहे, ताकि वो लोग इस बात पे मुतफिक हो जाए, क्योंकि तालिबान अमेरिकन और इंटरनेशनल फोर्सेस जो है अफगानिस्तान में नहीं छोड़ते, लेकिन हाँ तालिबान की कुछ जो जितने मुसेसात अफगानिस्तान में मौजूद है, जो एनजीओज है उनके बारे में, क्लिनिक्स में لیڈیز کی جو تعلیم اور ورک کے بارے میں ان کی نظر میں اب نرمی آ چکی ہے. اب جو باقی ہے وہ سب سے بڑی شرط جو ان کی ہے وہ یہ ہے کہ انٹرنیشنل فورسز افغانستان سے چلے جائے, پھر وہ لوگ افغانستان کی گورنمنٹ میں شامل ہو سکتا ہے. یہ اس کے لیے میرے خیال سے ٹائم ہے. اب بات اس پہ ہو رہی ہے کہ وہ طالبان بات کرنے پہ راضی ہو گئی ہیں یا نہیں. میرے خیال سے پاکستان نے اس بار افغانستان کو اسٹرانگلی یہ وعدہ دیا ہوا ہے کہ طالبان کو بات چیت کرنے پہ لا رہے ہیں, اور میرے کچھ سورسز یہ بھی کہہ رہے ہیں کہ طالبان کے ساتھ افغان پاکستان گورنمنٹ کی بات بھی ہو گئی ہے, اور کچھ جو طالبان ہیں وہ لوگ راضی بھی ہو گئی ہیں بات کرنے پہ, اور جلد سی جب رائل شریف کا دورہ ہو جائے پاکستان کی افواج کا سربراہ, اس کی بعد یہ پتہ چلے گا کہ کہاں تک یہ لوگ اس راستے پہ جا سکتے ہیں. دوسری جانب افغانستان میں جو ابھی خون خرابہ ہو رہے ہیں, ابھی جو وہاں پہ لڑائی جھگڑا شروع ہے, تو طالبان بھی اپنے حصے کا زیادہ اپنے آپ کو زیادہ حصہ مانگ رہے ہیں, اس کے لیے بھی تو ان کی یہ لڑائی جھگڑے. اور جب بھی پاکستان کی طرف امات پھراتے ہیں, وہاں سے مدد مانگتے ہیں, تو افغانستان میں اس طرح کی سچویشن آ جاتے ہیں. جب بھی پیس کی بات ہو جاتا ہے افغانستان میں لڑائی جھگڑے جو ہے وہ زیادہ شدت اختیار کر لیتے ہیں. لیکن اس بار یہ اس بات کم سے کم یہ پکی نظر آ رہا ہے کہ بات کرنے کے لیے طالبان اور افغان گورنمنٹ
راضی ہو جائیں گے, اور جلد ایسا سلسلہ ممکن ہو سکے گا, اور خاص طور پر جب پاکستانی فوج کے سربراہ جنرل راحیل شریف اس ماہ دورہ کر لیں گے افغانستان کا. بہت بہت شکریہ. ہمارے ساتھ میر وائز افغان صاحب لندن سے موجود تھے. افغان صاحب آپ سے میری پھر بھی بات ہوگی, آپ کا بے حد شکریہ. آئی ایم ریلی گریٹفل. اور جنرل صاحب آپ سے یہ میرا آخری سوال ہے کہ وزیر اعظم کے مشیر برائے خارجہ امور سرتاج عزیز نے کہا ہے کہ پاکستان سعودی قیادت میں بنائے گئے دہشت گردی کے خلاف اسلامی ممالک کے اتحاد کی مکمل تفصیلات سے آگاہ نہیں. اس سے پہلے سینٹ کے چیئرمین رضا ربانی نے اس بات پر اعتراض کیا کہ حکومت نے پارلیمان سے مشورہ کیے بغیر ہی اتحاد میں شرکت کا فیصلہ کر لیا اور بظاہر خود بھی اپنے کردار کے بارے میں واضح نہیں. لیکن دفتر خارجہ کے ترجمان قاضی خلیل اللہ نے گزشتہ ہفتے یہ کہا تھا کہ پاکستان 34 رکنی اتحاد کا خیر مقدم کرتا ہے, اس میں شامل ہوگا, لیکن ابھی یہ طے کیا جانا باقی ہے کہ پاکستان کی شمولیت کی سطح کیا ہوگی. تو جناب صاحب, گزشتہ ہفتے سے جب سے اس اتحاد کی تشکیل ہوئی ہے مختلف طرح کی خبریں سامنے آ رہی ہیں, بہت سارے سوال ہیں, بہت سارے استفسارات ہیں. تازہ ترین صورتحال جو ابھی آپ کو میں بتائی وہ بھی کوئی مختلف نہیں. آپ یہ فرمائیے گا, اس کی کچھ وضاحت کرتے چلیے ہمارے سننے والوں کے لیے, اصل مسئلہ کیا ہے, پاکستان کی اس اتحاد میں شمولیت کی صورت کیا ہوگی اور کیا دائرہ کار ہوگا؟
دیکھیں, پہلی بات تو یہ ہے کہ سرتاج عزیز صاحب نے یہ کہا سینٹ میں, میں ادھر موجود تھا, کہ یہ الائنس نہیں ہے, یہ کولیشن ہے. دیٹ الائنس از اے مور فارمل ورڈ, کہ جب جہاں کسی ملک کے خلاف آپ نے حملہ کرنا ہے یا ڈیفینڈ کرنا ہے تو آپ کرتے ہیں. یہ کولیشن ہے اگینسٹ دہشت گردی.
جی,
اور آپ یہ دیکھیں بجٹ کے دہشت گردی کے خلاف کولیشن تو ابھی نیٹو کی بھی تھی, اس میں بھی پاکستان فرنٹ لائن اتحادی تھا.
جی,
کولیشنز کے اندر ضروری نہیں مسلمان ملک ہی ہوں, یہ تو ایک چانس ہے کہ ہم 34 ممالک مسلمان ہیں, اس میں کوئی غیر مسلم ممالک بھی شامل ہو سکتے ہیں. آئی تھنک یہ جو دہشت گردی ہے اس کے خلاف تو پوری دنیا کا ایک اتحاد ہے, تو اس لیے ایک بات پہ یہ کوئی الارمنگ نہیں, یہ کوئی بریکنگ نیوز نہیں.
جی,
یہ اگر سعودی ہمارے بھائیوں نے اعلان کیا ہے تو آبویسلی ود این انڈرسٹینڈنگ کیا ہے کہ ہم سارے مل کے اس کے اوپر چلیں گے. دوسرا, سرتاج عزیز صاحب کی بات کو نا غلط سمجھا گیا کہ ہمارے پاس ڈیٹیلز نہیں ہیں. ان کا مطلب تو وہ کہہ رہے تھے, مطلب ان کا یہ تھا کہ یہ فائنلائز ابھی نہیں ہوئی باقی چیزیں جو ہم نے کرنی ہیں. اس میں آف کورس پاکستان ایک نیوکلیئر پاور ہے, ایک کنٹری جو ان کے اندر شامل ہے, تو یہ ڈیٹیلز اور موڈیلٹیز جب سارٹ آؤٹ ساری ہوں گی تو پاکستان ہی اس کے اندر فور فرنٹ پہ ہوگا نا, یہ سارٹ آؤٹ کرنے میں کیا کرنا ہے. پاکستان کی اپنی پوزیشن یہ ہے کہ ابھی ان کی فورسز بہت ساری تو کشمیر میں ڈپلائڈ ہیں, کچھ ویسٹرن بارڈر پہ, کچھ ضرب عزب کے اندر لگی ہوئی ہیں. ہم 10-12 سال سے ایک گوریلا وارفیئر لڑ رہے ہیں, تو ہم افواج کو باہر بھیجنے کی پاکستان ایسی پوزیشن میں نہیں ہے, انلیس کہ سعودی لینڈ کو کوئی خطرہ ہو ان سے, جیسے ہماری کمٹمنٹ ہے. اور سعودی عربیہ سے ہماری جو پیکس ہے وہ 1969 کے اندر جب یہ یمن کے ساتھ مسئلہ تھا, اس کے بعد 70s کے اندر, 80s کے اندر, میں خود 2 سال سعودی لینڈ فورسز کے اندر ایز اے لیفٹنٹ کرنل 85 سے 87 تک رہا, تو ان کے ساتھ ہمارے, سعودی عرب دنیا کا واحد ملک ہے جو پاکستان سے کلوزسٹ ہے. آپ یہ دیکھیں अभी पीछे एक सर्वे हुआ है तो 95% ऑफ पाकिस्तानियों की परसेप्शन ये है कि सऊदी और पाकिस्तान जो है वो बिल्कुल एक है, और हमारी चूंकि उधर हरमैन शरीफ फैन है, सऊदियों ने हमारी 65 बार में, 71 बार में, अर्थक्वेक्स में, सैलाबों में, जब ये हमने न्यूक्लियर एक्सप्लोजन किया 1998, उन्होंने कहा जितना तेल चाहिए एक साल के लिए एवरी डे आपको फ्री, और उनकी हमदर्दी है कश्मीर के इशू के ऊपर, वो हमारे साथ रहे हैं। तो ये सिर्फ एक कोलिशन में अंडरस्टैंडिंग है, और ये नहीं कि हमें को बाहर से डिटेल बताएगा, हम पार्ट ऑफ दी कोलिशन है और हम बैठ के देखेंगे, और जब हम बैठेंगे तो हम इस कोलिशन को एक्सपैंड भी कर सकते हैं। पाकिस्तान अपना इन्फ्लुएंस इस्तेमाल करके ये भी कह सकता है इसमें ईरान को शामिल किया जाए, इसको सीरिया को शामिल किया जाए, इसको दूसरी का, ये एक डिपेंड्स कि हमारा इन्फ्लुएंस कितना होगा, और सियासी बसीरत का ये तकाजा है कि ये ऐसे ना लगे कि ये सुन्नी इत्तेहाद है या शिया इत्तेहाद। हम कहते हैं ईरान भी एक महाज बनाए कोलिशन अगेंस्ट टेररिज्म, पाकिस्तान उसमें भी शामिल होगा, क्योंकि मकसद टेररिस्ट के खिलाफ काम करना है और वो करेंगे। और अभी इसमें कोई ऐसा मेजर स्टेप बूट्स ऑन ग्राउंड या किसी मुल्क के खिलाफ हमले की बात नहीं हो रही, ये सिर्फ तामन है इंटेलिजेंस का, इंफॉर्मेशन का, ट्रेनिंग का, सिक्योरिटी की जो नॉर्म्स है उनके समझाने का। हमें तो हमारे प्राइम मिनिस्टर से इवन फ्रांस के प्रेसिडेंट ने रिक्वेस्ट की है कि आप ये काउंटर टेररिज्म के ऊपर हमारे कुछ लोगों को गाइड करें और ट्रेन करें। उसकी वजह यह कि पाकिस्तान इज द वर्स्ट सफर। हम 12-14 सालों में कौन सा मुल्क है दुनिया का जिसने 60,000 लोगों की अपनी शहादतें ली हों और अभियारी की और दहशत गर्दों को बताया हो। अभी तो ये अफगानिस्तान की तरफ गए हैं, अभी अल्लाह करे हमारे अफगानिस्तान से बेटर ताल्लुकात हो तो हम इनको वहां भी परसू करें थ्रू अवर अफगान ब्रदर्स, और इनको वहां से निकालें ताकि वंस फॉर ऑल दहशत गर्दी का खात्मा हो।
बहुत बहुत शुक्रिया लेफ्टिनेंट जनरल रिटायर्ड सेनेटर अब्दुल कयूम हमारे साथ थे। जनरल साहब आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद बेहद शुक्रिया। और अब हम प्रोग्राम में थोड़ा सा एक वक्फा लेते हैं, और बहुत बहुत शुक्रिया, आई एम रियली ग्रेटफुल जी। अब हम थोड़ा सा प्रोग्राम को आगे बढ़ाते हैं, हमारे साथ बहुत सारे मौजूदात हैं। पाकिस्तान से हमें ज्वाइन कर चुके हैं डॉक्टर फारूक हसनात, और यहाँ अमरीका से रज़ा रूमी हमारे साथ हैं। अभी एक छोटे से वक्फे के बाद हम प्रोग्राम में अगले मौजूदात पर बात करते हैं, तो हमारी प्रशरात को सुनते रहिए, हमसे राब्ते में रहिए।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे, दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग, आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी,
अमेरिका वाशिंगटन की उर्दू सर्विस से प्रोग्राम पेश किया जा रहा है जहां रंग। और आइए अब प्रोग्राम के अगले कुछ मौजूदात की तरफ चलें, हमारे साथ हैं डॉक्टर फारूक हसनात और रजा रूमी। अस्सलाम वालेकुम जी। डॉक्टर साहब, अभी हम बात ही कर रहे थे कि अफगानिस्तान के बारे में, पाकिस्तान के बारे में बात हो रही थी, और आज मैं प्रोग्राम का आगाज इस बात से किया था कि हमारा ये प्रोग्राम रोज़ाना होता है और हम बात तकरीबन लगता है कि उन्हीं मौजूदात पे बार बार करते हैं, लेकिन मसला ये है कि यही वही स्टोरीज़ एंड न्यूज़ स्टोरीज़ हैं जो गुज़श्ता कई सालों से हमारे साथ साथ चल रही हैं। तो जब कोई ज़रा सी नई बात होती है तो लगता है कि हमें इस पर बात ज़ाहिर है कि करना ज़रूरी भी है। तो आप ये बताइएगा, अभी ये जो ताज़ा तरीन बात हुई, हम काफ़ी अफगानिस्तान से भी, अफगान एनालिस्ट भी हमारे साथ थे, एक बारे में है कि सूबा हिलमंड में जहां पर उसके अहम ज़िले पर तालिबान के कब्जे की इत्तलात सामने आई हैं, और बरतानिया ने अपने फ़ौजी हिलमंड में तैनात कर दिए हैं। बरतानिया ने अफगानिस्तान में अपना लड़ाका मिशन तो पिछले साल के आखिर में ख़त्म कर दिया था, लेकिन उसके कोई लगभग 450 फ़ौजी वहाँ तैनात हैं। अभी भी वो कहते हैं कि ये जो फ़ौजी भेजे गए हैं वो ज़्यादातर मुशावरती नौयत का उनका किरदार होगा, और वो नेटो की टीम का بھی حصہ ہوں گے. تو ڈاکٹر صاحب ایک دفعہ پھر سے جو دوبارہ ایک اس میں لڑاکا مشن ختم ہونے کے بعد اس تعیناتی کو کتنا اہم سمجھنا چاہیے, اور کیا یہ سمجھتے ہیں کہ افغانستان میں جو صورت حال ہے اس وقت اور خاص طور پر طالبان کے جو مختلف علاقوں پر قبضہ کرنے کی صورت ہے, اس میں نیٹو کے ممالک کو اور اتحاد کو دوبارہ اس معاملے پر کچھ سوچنا ہوگا؟
اس میں جو بیسک بات ہے, جو بنیادی بات یہ ہے کہ پہلے یہی خیال کیا جاتا تھا کہ افغانستان کی حکومت مستحکم ہو, وہاں پہ ایک قومی فوج بنائی جائے, وہاں پہ جوڈیشری کا سسٹم ہو, وہاں پہ دوسرے ادارے ہیں وہ بنائے جائیں, اور اکنامک ڈیولپمنٹ بھی ہو. یہ سارا کچھ نہیں ہو سکا. اصل میں ساری کمزوری جو ہے وہ پہلے کرزئی حکومت میں تھی, جو کہ بہت ہی کرپٹ حکومت تھی, اور ان کا بھی ہولڈ کابل سے باہر نہیں تھا, اس لیے ان کو میئر آف کابل بھی کہا جاتا تھا. اب نئی حکومت قدرے بہتر ہے, اشرف غنی صاحب زیادہ ان سے سمجھدار ہیں, اور وہ پوری کوشش کر رہے ہیں کہ کسی طریقے سے جو فریق ہیں دوسرے, دیکھیے 40% پشتون آبادی ہے اور وہ طالبان جو ہیں سارے پشتون ہیں, تو اس لیے ان کے ساتھ جب تک بات چیت نہیں ہوگی اور یہ طے نہیں ایک فارمولا پہ آئیں گے کہ آئندہ جو حکومت سازی ہونی ہے اس میں ان کو کتنا حصہ ملے گا, چونکہ اب تک تو وہ باہر رہے ہیں حکومت سازی میں بالکل. اور دوسری طرف یہ بھی دیکھنا ہے, یہ صرف سارا طالبان پہ ملبہ پھینکنا مناسب نہیں ہے, یہ بھی دیکھنا ہے کہ جو اتنے سالوں سے ازبیک اور تاجک حکومت کر رہے ہیں اور وہی حاوی ہیں سارے معاملات میں, وہ کتنا کنسیڈ کرتے ہیں, کیونکہ وہاں پہ ڈیپینڈ کرے گا کہ وہ کتنا کنسیڈ کرتے ہیں اور کتنی سپیس دیتے ہیں تاکہ پشتون لوگ جو ہیں وہ آئیں اور وہ آ کے ایک بیلنس قسم کا وہاں پہ قائم کرے. یہ جو آپ نے ابھی بات کی, یہ آکسیجن ٹینک میں کب تک افغانستان کو رکھیں گے, آرٹیفیشل طریقے سے اس کی سیکیورٹی کی کب تک حفاظت کی جائے گی؟ اب تک تو افغان حکومت کو اتنا مضبوط ہو جانا چاہیے تھا کہ وہ ان معاملات کو سنبھال سکے اور اپنی سیکیورٹی جو ہے وہ خود اپنے ہاتھ میں لے لے, لیکن لگ یہ رہا ہے کہ افغانستان کی حکومت بالکل مستحکم نہیں ہے, وہاں پہ ابھی بھی طالبان کا خاصا زور ہے, اور اس لیے اس کے علاوہ کہ بات چیت کی جائے اور جو کہ جس کی طرف جا رہے ہیں, جی امریکہ بھی اس کا حامی ہے, یورپین بھی اس کے حامی ہے, پاکستان بھی اس کا حامی ہے, کہ طالبان کو کسی طریقے سے یا ان کے بہت سے گروہوں کو, سارے طالبان تو نہیں آئیں گے کیونکہ وہ بہت
متل
جی, تو ان کو دھڑے ہیں بہت سے جی, تو ان کو میز پہ لایا جائے, ان سے بات چیت کی جائے, اور پھر تبھی جا کے وہاں پہ امن ہوگا. نہیں تو فوجی حل ہم نے دیکھ لیا, بے شمار امریکی فوجیں بھی وہاں تھیں, اب تو وہ واپس آنے کا وعدہ بھی کر چکے ہیں صدر اوباما, تو اس لیے ممکن نہیں ہوگا کہ فوجی قوت کے ذریعے ان کو زیر کیا جائے. یہ اس کے لیے ایک بات چیت کا دروازہ کھولنا پڑے گا, اور کسی طریقے سے طالبان کے جو خاصے بڑے گروپس ہیں ان کو مذاکرات کی میز پر لانا ہوگا, تو پھر کہیں جا کے یہ مسئلے کا حل نکلے.
اچھا ہم بات کرتے ہیں عراقی فوجیوں کو رمادی کے مرکز میں شدت پسند گروپ داعش کے جنگجوؤں سے وہ منگل کے روز لڑائی کرتے رہے ہیں, یعنی آج اس علاقے سے داعش کے جنگجوؤں کو باہر نکالنے کے لیے عراقی فوجوں کی کارروائی آخری مرحلے میں داخل ہو گئی ہے, اور ان کو انسداد دہشت گردی سروس کے جو ترجمان ہیں عراق میں ان شہاب النعمانی, انہوں نے کہا ہے کہ اس وقت لڑائی جاری ہے اور فورسز کو فضائیہ کی مدد بھی حاصل ہے. اس کے علاوہ ظاہر ہے کہ وہاں پر امریکہ کی قیادت میں جو قائم اتحاد ہے اس کی بھی مدد حاصل ہے. آپ رضا رومی صاحب یہ فرمائیے گا کہ عراق اور شام کے علاقوں سے داعش کو باہر نکالنے کے امکانات کیا ہیں, کیونکہ شام اور عراق کا تو بڑا حصہ ان کے کنٹرول میں ہے.
دیکھیے ویسے تو ان کو باہر نکالنے کے امکانات فی الحال تو بڑے جو ہیں وہ تاریک اور کم ہیں, کیونکہ داعش جو ہے وہ اس کے پاس نہ صرف ایک رقبہ اور علاقہ ہے بلکہ اس کے پاس جو ہے بہت سارے وہاں کے وسائل, جس میں کہ تیل شامل ہے, لوکل ٹیکس شامل ہیں, وہ بھی ان کے پاس ہیں. اور تیسری بات یہ کہ وہاں پر جو شام کے اندر خصوصاً مختلف جو گلوبل پاورز ہیں ان کے جو مفادات ہیں وہ آپس میں اتنا ٹکراؤ ہے کہ اس کا فائدہ سیدھا سیدھا داعش کو جا رہا ہے. مثلاً روس جو ہے وہ بشار الاسد کو ہر صورت میں بچانا چاہتا ہے, مغربی ممالک ایک دو سال سے لگے ہوئے ہیں کہ کسی طرح سے اسد کو وہاں سے فارغ کر دیا جائے, और इस तमाम खींचातानी के दौरान जो है ये दाइश को इसका फायदा हुआ है। लेकिन अब ये जो रिसेंट शाम के ऊपर एक ये
राय
जी जी सिक्योरिटी काउंसिल की जो आई है रेजोल्यूशन, उससे कुछ इम्कान तो बड़ा है कि शायद कुछ ताबूत हो सके। और लग रहा है कि मगरबी और रवैये में भी लचक आ चुकी है कि वो फिलहाल असद को निकालना जो है वो नंबर वन प्रायोरिटी ना रहे। तो देखिए कि ये आगे कहाँ बात बढ़ती है। मगर देखिए इसमें एक चीज हमें ये याद रखनी पड़ेगी कि दाइश का वजूद जो है वो उसी सूरत में आया कि जहाँ जहाँ शाम और इराक में रियासत जो है वो कमजोर हुई और बल्कि कुछ इलाकों से तो बिल्कुल गायब हो गई, और उस खला के अंदर दाइश को एक मौका मिला कि वो अपनी वहाँ पे अजादारी और अपनी एक तरह से हुकूमत कायम कर सके। तो रियासत को इराक और शाम दोनों रियासतें जो है उनको मजबूत करना भी एक आलमी प्रायोरिटी होनी चाहिए।
अच्छा, जनीवा में अक्वाम मुत्तहदा के सरबराह दफ्तर के सरबराह माइकल मॉलर ने आज ही बताया है, जैसा कि अभी रजा भी कह रहे हैं, कि आलमी इदारा आइंदा माह वहाँ शाम के बारे में होने वाले अमन मुज़ाकरात की मेज़बानी करने का इरादा रखता है। उन्होंने ये भी कहा कि अभी तारीख का तायुन तो नहीं हुआ, लेकिन आम तौर पर जैसा कि पहले भी ख्याल किया जा रहा था, यह ज़ाहिर है कि दूसरा मरहला अभी अभी हुआ जिसमें जॉन कैरी काफ़ी पुरउम्मीद रहे और रूस के साथ भी किसी तरह की इत्तेफाक राय की सूरत हुई इस करारदाद से पहले। तो सदर बशार अल-असद और बागियों के नुमाइंदे के दरमियान होने वाली बातचीत में तो कोई बड़ी पेशरफ नहीं हुई, लेकिन शाम में सियासी अमल को आगे बढ़ाने के लिए मुख्तलिफ मसाइल हैं, जैसे बशार अल-असद के इक्तदार में रहने या ना रहने का मामला। आम तौर पर यही कहा जाता है, जैसा कि रजा रूमी भी इशारा कर रहे थे, कि मगरब में इस बात के बारे में कुछ थोड़ी सी लचक रवैये में ज़रूर आई है। तो लेकिन हिजब इख्तलाफ के धड़ों की किन की हिमायत की जाए, किन को इस अमल में शामिल किया जाए, इसका तयन करना अभी बाकी है। सियासी अमल का दायरा कार क्या होगा शाम में सियासी तो इस सारी सूरतों को देखते हुए डॉक्टर असनाथ ये बताइएगा कि शाम में सियासी अमल को आगे बढ़ाने के लिए अब किस नौयत की पेशरफ्त का इम्कान नज़र आता है।
देखिए इसमें आप जैसे बात की कि अमेरिका और यूरोपियन ममालिक का रवैया तब्दील हुआ है, इनका काफी फ्लिप फ्लॉप यहाँ पे रवैया रहा है, क्योंकि शुरू में तो ये ख्याल था कि बशर अल-असद की हुकूमत को टॉपल किया जाए और उसके लिए उन्होंने बागियों की एक टीम तैयार की और जिसकी अबूरी हुकूमत भी बना दी तुर्की में, वो है अंकरा में, लेकिन उनमें इतनी जान नहीं थी, इतना जोर नहीं था और बशर अल-असद की फौज टूट फूट का शिकार नहीं हुई और वो कायम रही, उन्होंने अपना जो जगह थी वो कायम रखी, जिसकी वजह से एक स्टेलमेट हो गया और वहाँ स्टेलमेट में फिर फायदा उठाया, पहले अलकायदा वाले आए, उसके बाद फिर दाइश उभर के आ गई और अमेरिका जब बिल्कुल तैयार था मिलिट्री एक्शन के लिए और बशर अल-असद की हुकूमत को उसी तरह टॉपल करने के लिए जिस तरह सद्दाम हुसैन को किया था, तो और बहुत ओबामा सदर ओबामा ने बहुत मेहनत भी की, उन्होंने पब्लिक ओपिनियन भी अमरीका का तैयार कर लिया, कोलिशन पार्टनर्स को भी तैयार कर लिया, लेकिन एन उस वक्त पे ये इंटेलिजेंस रिपोर्ट जब आई कि अगर आपने बशर अल-असद को डिसलॉज किया तो वहाँ पे जो वैक्यूम है वो आपकी इत्तेहादी जो बागी जो हैं मुखालिफ हैं बशर अल-असद के वो नहीं भरेंगे बल्कि दाइश वाले भरेंगे और अलकायदा वाले, तो फिर आपके लिए बड़ा मुश्किल हो जाएगा, फौजें आप भेज नहीं सकते, आपकी लिमिटेशन है, आपने देख लिया इराक में भी क्या हशर हुआ, अफगानिस्तान में हुआ, तो फिर उनको डिसलॉज करने में बहुत वक्त लगेगा, तो वहाँ पे फिर हमले का वो उन्होंने खत्म कर दिया इरादा। अब बात यह है कि पहला ऑब्जेक्टिव पहला एम तो यही होना है जो कि सारे उस पर इत्तेफाक भी कर रहे हैं, चाहे उसमें रूस है, चाहे उसमें अमेरिका है, यूरोपियंस हैं, कि पहले तो दाइश को ख़त्म किया जाए, दाइश को ख़त्म किया जाए और उसके साथ साथ बातचीत का दरवाज़ा भी खोला जाए जिसमें बशर अल-असद को ये कायल करने की कोशिश की जाए कि आप मेज के ऊपर जो अपोजिशन है जिसको जनरल अपोजिशन है माइनस दाइश माइनस अलकायदा उनको ला के ऐसी अबूरी हुकूमत बनाए। देखिए ये की है, ये बार बार यही कहा जा रहा है, अबूरी हुकूमत की तरफ इशारा है, अब वो अबूरी हुकूमत बनाइए, उसमें उनका कोई हिस्सा दीजिए, लेकिन मसला ये है कि बशर अल-असद को कौन कायल करेगा, अमरीका और यूरोपियंस तो कर नहीं सकते, वो तो उनके खिलाफ लड़े, उनको कायल कर सकता है
रूस और ईरान,
ان کو قائل کر سکتا ہے ایران
جی.
اور حزب اللہ والے. اب وہ اسی لیے امریکہ آپ نے ہم نے دیکھا ابھی ہم سب نے کہ ریسنٹلی امریکہ نے نرمی دکھائی روس کی طرف سے اور کہا بلکہ کہ ہم کسی حد تک روس کے ساتھ بھی تعاون کریں گے اور ایران کے ساتھ بھی ایک انڈرسٹینڈنگ امریکہ کی ایک ڈیولپ ہو رہی ہے. تو اس لیے بشار الاسد کو یہ امریکہ اور روس اور ایران مل کے ہی یہ اس فارمولے کی طرف لے جا سکتے ہیں جس میں پہلے سٹیپ پہ تو عبوری حکومت بنے اور اس کے ساتھ ہی ملٹری ایکشن ہو اور وہ ملٹری ایکشن جو ہے وہ داعش کو وہاں سے ختم کرنے کے لیے ہو اور تب ہی جا کے یہ بات بنے گی. یعنی وہی جو افغانستان کی ہم پہلے بات کر رہے تھے کہ ملٹری جو مائٹ ہے اس کے ساتھ ساتھ سیاسی عمل جب تک نہیں چلایا جاتا تو صرف اور صرف فوجی قوت سے مسائل حل نہیں ہو سکتے. وہ ہم نے دیکھ لیا بہت سی جگہوں پہ دیکھا, کہیں وہ کامیاب بھی ہوئے تھوڑے بہت, لیبیا میں جیسے کامیاب ہوئے لیکن یا اس میں عراق میں, لیکن وہ اپنے پیچھے جو فال آؤٹ تھا وہ بہت خوفناک قسم کا چھوڑ گئے جس سے یہ سارا علاقہ جو ہے وہ ڈی سٹیبلائز ہو گیا. تو اس لیے یہ اب سمجھ آ چکی ہے واشنگٹن میں بھی اور لندن میں بھی اور پیرس میں بھی اور ہر جگہ کہ اس طرح آپ جب ڈسٹرب کر دیتے ہیں معاشروں کو فوجی قوت سے تو پھر آپ کے بس سے چیزیں باہر نکل جاتی ہیں, پھر ایسا کیوس ہو جاتا ہے اور وہ کیوس ایک ویکیوم ہوتا ہے, اس میں پھر داعش جیسی شدت پسند کوبتے ہیں اور بڑی خوفناک قسم کی ان کے ایجنڈاز ہیں وہ آ کے جگہ بنا لیتی ہیں. تو میرا خیال ہے اب یہ سارا زور اسی طرف جائے گا کہ کسی طریقے سے بری حکومت بنے اور روس کے ساتھ زیادہ سے زیادہ تعاون کیا جائے, ایران کو بھی اس میں انوالو کیا جائے اور وہاں سے پھر بات آگے چلے گی, وہاں سے بات نکلے گی.
ہاں جی, انہوں نے بری حکومت کے قائم کرنے کے لیے بھی 6 ماہ کا وقت دیا ہے جبکہ آئندہ جسے انتخابات کے لیے 18 ماہ کا وقت دیا گیا ہے. تو اس دوران میں ظاہر ہے کہ جیسا کہ آپ کہہ رہے ہیں کہ ڈائیلاگ کے ذریعے یہ ساری چیزیں ممکن کرنے کی کوشش کی جائے گی. رضا رومی, یہ بتائیے گا, یورپی یونین کی طرف سے روس کے خلاف تعزیرات میں 6 ماہ کی توسیع کر دی گئی ہے, یوکرین میں جو بحران میں مداخلت پر یورپی یونین نے روس پر جو تعزیرات لگائی تھیں, اب اس وقت جو صورت حال ہے وہ اس وقت 2 سال پہلے کی صورت حال سے کچھ مختلف ہے جب ان ساری چیزوں کا آغاز ہوا تھا, یوکرین کی صورتحال کا بھی آغاز ہوا تھا. آپ یہ بتائیے گا کہ روس کے خلاف اب جو یورپی یونین کی طرف سے تعزیرات لگائی جا رہی ہیں جبکہ داعش کے خلاف لڑنے میں روس بھی ان کے ساتھ شامل ہے, تو روس کے اتحاد میں یہ جو شمولیت ہے اس پابندیوں کی وجہ سے اس کو بھی کچھ نقصان پہنچ سکتا ہے؟
جی بالکل پہنچے گا, کیونکہ دیکھیے یہ جیسے کہ میں نے آپ سے پہلے یہ کہا کہ یہ مغربی ممالک کی آپس کی جو کھینچا تانی ہے اور جو ان کا ایک رویہ رہا ہے روس کی طرف, کیونکہ وہ سارے کے جو ہے پوٹن کی ابھرتی ہوئی جو قوت ہے اس سے سب نالاں ہیں اور خائف ہیں اور وہ کسی طرح سے سمجھتے ہیں کہ شاید ان کو روس کو اپنی اس کا اثر کم کرنے کے لیے ان کو مختلف یہ جو ہیں طریقے آزمانے پڑیں گے, مگر حقیقت یہ ہے کہ روس جو ہے وہ اس کی پاور جو ہے اور خصوصاً جو پچھلے 8-10 سال میں وہ ابھری ہے وہ طاقت کو تسلیم کرنا پڑے گا اور خصوصاً شام کے اندر جو ہے کوئی اسٹیبلٹی کے لیے جو کہ اس وقت مشرق وسطی میں امن اور اسٹیبلٹی کے لیے بہت ضروری ہے, یورپ اور روس کو تعاون کرنا پڑے گا. اس لیے یہ فیصلہ جو ہے یہ تو سمجھ میں نہیں آتا کہ یہ داعش کا مقابلہ کیسے کیا جائے گا, حالانکہ آپ نے دیکھا کہ فرانس میں جو پیمانہ اٹیکس ہوئے اور اس کے بعد پورا تہیہ کیا گیا کہ وہ وہاں سے داعش کا خاتمہ کیا جائے گا, لیکن جو فورسز اس وقت داعش کے خلاف برسر پیکار ہیں جس میں ایران اور روس سب سے آگے ہیں شام کے ساتھ, وہ انہیں کو اگر آپ کمزور کریں گے یا انہیں کے ساتھ اگر آپ ایک مخاصمت کا رویہ رکھیں گے تو یہ آگے مرحلہ کیسے طے ہوگا. اس لیے یہ میرے خیال سے یہ والا معاملہ بھی اٹھے گا آنے والے دنوں میں, مگر کچھ رپورٹس یہ بھی ہیں کہ اس کے اوپر بھی بات چیت جو ہے وہ جاری ہے کہ کس طرح سے اس مسئلے کو بھی ریزالو کیا جائے.
شکریہ رضا ہمارے ساتھ رہیں. ڈاکٹر اسناد, گزشتہ کئی روز سے یہ اطلاعات گردش کر رہی ہیں کہ داعش گروپ نے ممکن ہے اپنے زیر کنٹرول شام, عراق اور لیبیا کے علاقوں میں بڑی تعداد میں خالی پاسپورٹس چوری کیے ہیں جنہیں وہ اپنے جنگجوؤں کو پناہ گزینوں کی حیثیت سے یورپ بھیجنے کے لیے بھی استعمال کر سکتا ہے. یہ خبر عمومی طور پر مختلف ملکوں اور خاص طور پر پناہ گزینوں کے لیے کس حد تک نقصان دہ ہے؟
دیکھیے پہلے تو خیال یہ کیا جاتا تھا کہ یہ داعش والے بالکل ایک وحشی قسم کے لوگ ہیں, پتہ نہیں کس سنچری میں وغیرہ رہے ہیں, لیکن پھر آہستہ آہستہ یہ پتا چلا کہ وہ وحشی تو ہوں گے اپنے جذبات اور خیالات اور جو ان کا عمل ہے اس کی طرف سے, لیکن وہ ٹیکنالوجی کو بھی خوب استعمال کر رہے ہیں, یعنی وہ انٹرنیٹ کو خوب استعمال کر رہے ہیں, ان کی ویب سائٹس ہیں, اس کے اوپر وہ اپنے ایجنڈاز پروپیگیٹ کرتے ہیں, اور پھر بہت سے یورپینز اور آسٹریلینز بھی متاثر ہو کے ان کے اس جنگ میں شامل ہو گئے تھے. یہ بھی اس کا حصہ ہے کہ ایک ٹیکٹکس ہے, یہ طریقہ کار ہے وہ اختیار کر رہے ہیں, لیکن اصل بات یہ ہے کہ ان کی اس بات کا نوٹس لیا گیا ہے, اور جب نوٹس لیا گیا ہے اور یہ بھی نوٹس لیا گیا ہے کہ یہ کس حد تک جا سکتے ہیں, صرف یہ جنگ وہاں پہ وحشیانہ جنگ نہیں لڑ رہے, قتل عام نہیں کر رہے, بلکہ وہ دوسرے طریقے بھی استعمال کر رہے ہیں, میرا خیال ہے یہ آگاہی جو ہے یہ بہت مثبت ہوگی ان کے خلاف جنگ لڑنے میں ایک قدم ہوگا, اس لیے کہ اب انٹیلیجنس جو امریکہ کی بھی ہیں مغربی ممالک کی بھی ہیں وہ ان پہ ایک کنسنٹریٹ کر سکیں گی, اور ٹرمپ ڈونلڈ ٹرمپ کی طرح نہیں کہ آپ سارے کے سارے جو ایک سولائزیشن ہے اس کو ہم کنڈیم کر دیں, بلکہ آپ کیس بائی کیس دیکھیں کہ کون سا پاسپورٹ جو ہے وہ انہوں نے بنا کے بھیجا ہے, ان کے لوگ ہیں آفٹر آل, ان کے پاس بھی بہت ذرائع ہیں, امریکہ کے پاس بھی بہت ذرائع ہیں, بہت طریقے ہیں, انٹیلیجنس ایجنسیز بہت ان کی فعال ہیں, رہی بھی ہیں, تو اس لیے ان کے لیے یہ ایک چیلنج ہے, اور چیلنج یہی ہے کہ آپ اپنی جو قدریں ہیں, جو امریکہ کی قدریں ہیں, جو فریڈم کے لیے ہے اور آزادی کے لیے ہیں, اور جو قوت برداشت ہے دوسرے مذہبوں کی طرف, اس کو قائم رکھ کر آپ کیس بائی کیس دیکھیے, اگر آپ کو نظر آتا ہے کہ یہ داعش کے لوگ ہیں اور ان کے خلاف پھر آپ کاروائی کیجیے اور ان کو ریجیکٹ کیجیے, نہ کہ آپ ساری کی ساری سولائزیشن کو کنڈیم کر دیں. تو میرا خیال ہے یہ ایک ایسا مسئلہ ہے جو کہ جیسے میں نے پہلے کہا کہ یہ کہ بذات خود یہ اب پتہ چل گیا ہے کہ وہ کون سے طریقے استعمال کر رہے ہیں اور کس طرح وہ اپنے جو مشن ہے ان کو کہہ لیجئے جو بھی ہے, چاہے وہ کتنا ہی فرسودہ ہے, جو بھی ہے ظالمانہ ہے, لیکن وہ کس طرح اس کو پروموٹ کرتے ہیں, تو اس کے مقابلے کے لیے یہ سارا اگر تیاری کی جائے اور وہاں پہ ان کے ساتھ لڑا جائے مختلف طریقوں سے, تو پھر کامیابی ہو سکتی ہے. میں یہاں پہ جلدی سے بات یہ بھی کہوں کہ صرف دیکھیے صرف داعش کے خلاف زمینی جنگ جیتنا نہیں ہے, یہ آئیڈیولوجیکل جنگ بھی جیتنی ہے, یعنی جو ان کے خیالات ہیں ان کا ایک توڑ بھی پیش کرنا ہے, وہ توڑ پیش کر سکتے ہیں مسلمان ممالک کی, مسلمان اسکالرز کی, اور چونکہ وہ اسلام کا جو اصل رخ ہے اس کو پروموٹ کر کے اس کو رکھ کے, اور جیسے میں نے پہلے کہا کہ اس طرح نہیں کہ آپ پوری سولائزیشن کو اور پورے جو لوگ ہیں ایک مذہب کی ان کو آپ کنڈیم کریں, بلکہ آپ داعش کو زیرو ان کریں, ان کی آئیڈیالوجی کو آپ کنڈیم کریں اور یہ بتائیں کہ یہ اسلام کا حصہ نہیں ہے بلکہ یہ ایک کلٹ ہے جو اپنے جو اسلام کے پرنسپلز ہیں اصول ہیں ان کے ساتھ ان کا کوئی تعلق نہیں ہے. بہت پھر میں یہی کہوں گا جی پاسپورٹ کے معاملے میں کہ یہ زیرو ان کریں اور کیس بائی کیس.
بہت بہت شکریہ ڈاکٹر فاروق حسنات ہمارے ساتھ تھے. ڈاکٹر صاحب آپ سے میری پھر بھی بات ہوگی. رضا آپ سے ایک میرا کوئک کامنٹ یہ ہے کہ صدر اوباما اور ان کی انتظامیہ کا موقف یہ ہے کہ داعش کے مقابلے کے لیے خطے میں موجود مقامی طاقتوں کی مدد کرنے کی ضرورت ہے تاکہ وہ مستحکم حکومتوں کے ساتھ خطے میں اپنے قدم جما سکیں, لیکن یمن میں, لیبیا میں, شام میں, عراق میں صورتحال کو دیکھتے ہوئے داعش کے خلاف حکومتوں کے مضبوط ہونے کے امکانات آپ کیا دیکھتے ہیں؟
دیکھیے اس میں دو تین پہلو ہیں. پہلی تو یہ بات ہے کہ امریکہ کا جو سب سے بڑا اتحادی ہے اس خطے میں سعودی عرب, اس کا جو رویہ رہا ہے داعش کی طرف وہ اس کو بھی بہت حد تک بدلنے کی ضرورت ہے. اس کی وجہ یہ ہے کہ چونکہ شام اور ایران کا جو اتحاد ہے وہ سعودی عربیہ کے لیے ایک مسئلہ رہا ہے, چونکہ سعودی عربیہ اور ایران کی آپس میں اتنی پرانی ایک چپکلش اور مخاصمت ہے, تو یہ والا جو رویہ اس کو بھی بدلنے کی ضرورت ہے. پھر اس کے علاوہ ترکی جو ہے وہ بھی بلا واسطہ جو ہے داعش کی جو مضبوطی اور اس کی جو ابھرنے میں ایک کردار رہا ہے. کیا ترک حکومت اس میں شامل ہے, یہ ایک سوال ہے جس پر اس پر حتمی طور پر نہیں کہا جا سکتا, और तुर्की भी अमेरिका का इत्तेहादी है, तो अमेरिका को पहले इन दो जो ममालिक हैं इनके साथ भी बात करनी होगी कि जो इनका रवैया और इनकी जो स्ट्रेटजी रही है उसको यकसर बदला जाए, क्योंकि इससे सिर्फ दाइश को फायदा हुआ है और मशरक वस्ता में अफरा तफरी में इजाफा हुआ है। फिर इसके साथ साथ अब ये जो दीगर मुसलमान ममालिक हैं वो उन सब की एक जो है इत्तेहाद बहुत जरूरी है इस मामले में कि वो इस चीज का तहैया करें कि वो किसी सूरत में दाइश जैसी तंजीम और उस जैसे नजरिए को परवान नहीं चढ़ाएंगे, क्योंकि अगर ये इसी तरह से बढ़ता रहा उनका असर और उनकी ताकत तो फिर ये ममालिक सबसे पहले दाइश की लपेट में आएंगे। और सऊदी अरेबिया में तो आपने देखा कि ऑलरेडी दाइश ने कई हमले किए हैं, तुर्की में किए हैं, और ये ममालिक जो है ये खुद अब ये दाइश की जद में आ सकते हैं। इसलिए मेरे ख्याल से सदर ओबामा और उनकी टीम को डिप्लोमेसी मजीद तेज करनी पड़ेगी इस मामले के ऊपर कि ये मशरक वस्ता में एक तरह से एक कंसेंसस जो है वो बिल्ड हो सके।
बहुत बहुत शुक्रिया रजा रूमी, हमारे साथ थे। हमारे प्रोग्राम का बिल्कुल आखिरी सेगमेंट है और सब बहुत ज़्यादा अब मैं शुक्रिया अदा करूंगी बाबर बलोच साहब का, जो अक़वाम मुत्तहदा के पनाह गज़ीनों के हाई कमिश्नर के जो यूरोप में है उसके लिए वो तर्जुमान है, पनाह गज़ीनों के बारे में हमें बात करनी है। और लंदन से हमारे साथ तजियाकार हैं अमजद मलिक साहब, तो आइए हम बात करते हैं इन अपने दोनों माहरीन के साथ। तो अस्सलाम वालेकुम जी।
अस्सलाम वालेकुम
बाबर साहब, पहले तो आपसे आज यूनाइटेड नेशंस की, अक़वाम मुत्तहदा की बैन अक़वामी जो नकल मकानी करने वालों की बैन अक़वामी तंजीम है IOM, उन्होंने कहा है कि यूरोप में 2015 के दौरान आने वाले तारकीन वतन की तादाद कोई 10 लाख से ज़्यादा हो गई है, जो दूसरी आलमी जंग के बाद सबसे ज़्यादा तादाद है। अफ़गानिस्तान और इराक़ से भी पनाह गज़ीन आए हैं। आप ये समझते हैं कि पिछले दिनों से इस मामले पर गौर हो रहा है, यूरोप में बहुत सारे प्रोग्राम बनाए गए, बहुत सारी बहस व मुबाहसा भी होता आया, किस हद तक मुआशरे में जम करने में मुमकिन हो सकेगा पनाह गज़ीनों की इतनी बड़ी तादाद को?
जी बिल्कुल, 10 लाख के करीब इनकी तादाद है इस साल पनाह गज़ीन, ज्यादातर जिसमें शाम से आने वाले हैं 5 लाख के करीब, 2 लाख वो हैं जो अफगानिस्तान से घर बार छोड़ने पे मजबूर हुए और यूरोप की तरफ निकले, बाकी 70-80 हज़ार के करीब वो हैं जो इराक से आए हैं, और ये कोई बनते हैं 8 लाख के करीब जो इन 3 ममालिक से जिनकी अक्सरियत इस तरफ आई है। और इसके साथ साथ बहुत से ऐसे हैं जो पाकिस्तान से आए हैं, बांग्लादेश, ईरान और बाकी जो अफ्रीकी ममालिक उनसे आए हैं। तो कुछ पेशरफ्त तो हुई है यूरोप की तरफ से इनको रिसीव करने में, फिर इनकी आबादकारी या उनके जो क्लेम्स हैं वो प्रोसेस करने में। ज्यादातर जो हमने रुझान देखा है वो ये कि यूनान में उतरने के बाद जो जिन ममालिक को ये राहगुजर के तौर पे इस्तेमाल करते हैं, मैसेडोनिया हो गया, सर्बिया हो गया, क्रोशिया, स्लोवेनिया और आगे की तरफ, वो इनकी मदद उस हद तक को तो करने को तैयार हैं जब तक ये जर्मनी, स्वीडन या दूसरे ममालिक में पहुंचे, लेकिन फिलहाल ये रुझान नहीं देखने में आया है कि कोई इनको लंबे अरसे के लिए रखने के लिए तैयार है।
अच्छा, बात करते हैं अमजद मलिक साहब, आप खुद यूरोप में मुकीम हैं, आप का भी इस सिलसिले में काफ़ी आप मसाइल को देखते हैं, अमूर को देखते आ रहे हैं, आपके ख्याल में अमूमी कम्युनिटीज़ का रवैया क्या है इन पनाह गज़ीनों की तरफ?
मेरे ख्याल में पेरिस के वाक़े के बाद थोड़ा सा अनरेस्ट था और थोड़ा सा एम्बिगुइटी थी, और वैसे भी जो परसेप्शन था सिक्योरिटी के तनाजर में लोगों का रवैया उसके हिसाब से सख्त था, लेकिन जूँ जूँ मामला जो है ठंडा पड़ता जा रहा है, हालात बतदरीज नॉर्मल होते जा रहे हैं, और जाहिर है यूनाइटेड नेशन के साथ कोऑपरेशन में ये ममालिक जो सिग्नेटरी हैं वेरियस कन्वेंशन के तो उस हिसाब से अपने अपने मुल्क में अपनी इंटेक लेते जाएंगे, लेकिन स्टिल जो बॉर्डर सिक्योरिटी है वो सख्त है और जो एडमिनिस्ट्रेटिव जो एटीट्यूड है वो इनकरेजिंग नहीं है, सख्त है। जो लोग तो आ जाएंगे उनको अकोमोडेट किया जाएगा, जो वहां से लाए जाने हैं उस सिलसिले में अभी कोई حوصلہ افزا پیش رفت نہیں ہے.
اچھا امجد صاحب میرے ساتھ رہیے گا, میں ایک اور سوال ہے میرا بابر بلوچ صاحب سے کہ دہشت گردی کے خدشات اور تشویش کی وجہ سے ظاہر ہے پناہ گزینوں کے لیے بھی مسائل پیدا ہوئے ہیں. ابھی ہم نے یہ بھی دیکھا ہے کہ جو بہت زیادہ خبریں مشہور ہیں کہ داعش نے جو پاسپورٹ خالی پاسپورٹ ان کو مل گئے ہیں جس کی وجہ سے, اور وہ ایسے ساری دستاویزات کو یورپ میں بیچ بھی رہے ہیں, یورپ میں آنے والے لوگوں کے لیے بیچ بھی رہے ہیں, تو یہ بھی مسائل پیدا ہو رہے ہیں کہ کہیں دہشت گردوں کے بھیس میں دہشت گرد جو ہیں وہ پناہ گزینوں کے بھیس میں یورپ میں نہ آئیں یا دوسرے ملکوں میں نہ جائیں. تو اس سلسلے میں کس طرح کے اقدامات کیے جا رہے ہیں, کچھ صورتحال آپ دیکھ رہے ہیں اقوام متحدہ کی طرف سے یا دوسرے ملکوں کی طرف سے, کچھ اس بارے میں بھی بات چیت ہو رہی ہے کہ اس کو کس طرح سے اس مسئلے سے نمٹنے کی ضرورت ہے؟ بلوچ صاحب
جی دیکھیں, جو پناہ گزین ہیں جو اپنا گھر بار چھوڑنے پہ مجبور ہوئے ہیں, یہ وہ لوگ ہیں جن کی جانوں کو خطرہ تھا, تو یہ تو ان مظالم کا شکار ہیں. ان کو ان مجبور اور لاچار لوگوں کو مورد الزام ٹھہرانا, وہ کاروائیاں جو داعش جیسی تنظیمیں یا اور ایسی تنظیمیں ایکسٹریمسٹ تنظیمیں جو کرتی ہیں وہ ٹھیک بات نہیں ہے. اسی لیے ہم بار بار یورپ اور یورپ کے لوگوں سے یہ اپیل کرتے ہیں کہ ان حالات کو سمجھنے کی ضرورت ہے. ہاں جب یہ لوگ پہنچتے ہیں یونان جیسے ملک میں سمندر پار کر کے, تو وہاں پہ ریسپشن رجسٹریشن اور سکریننگ کا پروسیس ہونا چاہیے تاکہ پتہ چلے کہ بھئی اگر ایسے کوئی خدشات ہیں تو ان لوگوں کو, اور یہ نہ تو ریفیوجیز کے حق میں ہے کہ اس طرح کے لوگوں کو جو ہے نا بنا دی جائے, نہ ممالک کے حق میں ہے, نہ ہم نے کبھی اس کی تلقین کی ہے کہ ایسے لوگوں کے لیے تو ریفیوجیز کی جو تعریف ہے یا ڈیفینیشن ہے اس میں کوئی جگہ ہی نہیں ہے, لیکن مہاجرین کو اس کا مورد الزام ٹھہرانا یہ بات ٹھیک نہیں ہے.
اچھا آپ امجد ملک صاحب, آپ سے یہ میرا سوال ہے اس وقت تھوڑا سا اس سے ہٹ کر ہے مہاجرین کے مسئلے سے, نقل مکانی کرنے والوں کے مسئلے سے. برطانیہ نے دوبارہ اپنا ہیلمنڈ صوبے میں اپنے کچھ لوگوں کو بھیجا ہے افغانستان کے صوبے ہیلمنڈ میں, جہاں پر لڑائی ہو رہی ہے طالبان کے خلاف. آپ کے خیال میں برطانیہ کی طرف سے اثر نو پھر سے یہ تعیناتی کرنے, کیونکہ گزشتہ سال انہوں نے اپنا لڑاکا مشن واپس بنا لیا تھا, یہ کس حد تک اہم ہے پیش رفت آپ کے خیال میں؟
پہلے میں کامنٹ کر دوں پاسپورٹ والے ایشو پہ. ہم ایک بھی افورڈ نہیں کرتے کہ کوئی ایک بھی آدمی نیٹ سے پھسل جائے جس کے پاس یورپین پاسپورٹ ہو اور یہاں پہ آ کے وہ تباہی پھیلائے. اس لیے بایو میٹرک جو ہے وہ انٹری کے اوپر ہمارے سیاحوں کے لیے, ہمارے لوگوں کے لیے جو واپس آتے ہیں یورپ میں, بایو میٹرک کا نظام جو ہے اس کے ذریعے چیکنگ ہونی چاہیے اور پتا ہونا چاہیے کون باہر جا رہا ہے.
ابھی تک ہے نہیں.
بایو میٹرک ہی ایک چیز ہے جس سے آپ یہ تسلی کر لیں گے کہ یہ پاسپورٹ کوئی اور استعمال نہیں کر رہا, انٹری کے اوپر بھی, وہاں سے بھی آنے والے ان ریجنز کے اوپر. اب آتے ہیں آپ کی سوال کی طرف. میں میجر جنرل جوناتھن شا کا کوٹ کروں گا, انہوں نے کہا ہے کہ ہمارے پاس کلاک ہے اور ان کے پاس ٹائم ہے. یہی اصل کہانی ہے. جیسے ہی طالبان کو پتہ چلتا ہے کہ یہاں سے فوجیں چلے جائیں گی, وہ اپنے آپ کو ری گروپ کرنا شروع کر دیتے ہیں, وہ اپنے آپ کو اسالٹ کے لیے تیار کر لیتے ہیں. یہی ہم نے سنگین میں دیکھا ہے اور ہیلمند میں جو ہے دیٹ از کائنڈ آف ریڈ ہیرنگ یا وارننگ. اور جو افواج اسیس کر رہی ہیں اور جو کہہ رہی ہیں کہ ہم نے کچھ افغان فورسز سے زیادہ ہی توقعات وابستہ کر لی تھی, وہ ایکوریٹ اسیسمنٹ ہے. آپ ایک دم سے چلے جانے کا سوچیں گے تو آپ افغانستان کی افواج اور افغانستان کو بالکل تن تنہا چھوڑ دیں گے اور وہ اس ایشو اور فیئر سے اور اس آن سلاٹ سے نبردزما نہیں ہو سکیں گے. یہاں پہ ضرورت نیٹو کے ساتھ ساتھ یونائٹڈ نیشن کی ہے, ان ملکوں کی افواج کو بھی شامل کریں جن لوگوں کے پاس اس ٹرین کا تجربہ ہے. میں یہ نہیں کہتا کہ امریکن اینڈ برٹن فورسز جو ہیں وہ ناکام ہیں, میں کہتا ہوں آپ ان فورسز کو بھی ساتھ ملائیں جو وہاں کے علاقے کا تجربہ رکھتے ہیں, تاکہ اگر آپ نے واقعی جب تک ڈائیلاگ نہیں ہوتا تب تک آپ نے ملٹریلی اس کو کنٹین کرنا ہے اور روکنا ہے تو اس کے لیے آپ کو بھرپور کاروائی کرنی پڑے گی. ہاف ہارٹڈ کاروائی سے طالبان انچ بائی انچ آگے بڑھتے جائیں گے.
تو آپ سمجھتے ہیں کہ ریجنل فوجوں کا وہاں ہونا بھی ضروری ہے؟
میرے خیال میں ایران, ترکی, پاکستان, چائنا, رشیا, آپ کو ان لوگوں کو یونائٹڈ نیشن کے پلیٹ فارم سے آگے لانا پڑے گا. ان کا ریجنل جو نالج ہے اس کو استعمال
کرتے ہوئے. بہت بہت شکریہ لنڈن سے امجد مالک صاحب ہمارے ساتھ تھے, اور ہمارا ساتھ دیا بابر بلوچ صاحب نے بھی وقت نکالا, ان سے ہماری بات پھر ہوگی, امجد مالک صاحب سے بات پھر ہوگی. ہمارے پروگرام کا وقت ختم ہوا. آج بھی ہم نے حسب سابق پروگرام میں جن کافی اہم موضوعات کے اوپر بات کی, ہمیں امید ہے کہ آپ کو ہمارا آج کا یہ پروگرام بھی پسند آیا ہوگا. ہمارے ان پروگراموں کو سنتے رہیے اور ہم سے رابطے میں رہیے. آج کا پروگرام ختم کرنے کی بہجت آپ سے اجازت چاہتی ہے. میری آپ سے ملاقات ہوگی کل پھر اسی پروگرام میں جہاں رنگ سے. اب بہجت کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.